यो रेडियो नेपाल हो। अब निर्मला ठकुराठीबाट समाचार सुन्नुहोस्। रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढ़ीमा बेपत्ता भएका मध्ये हालसम्म 1323 जनाको शव फेला परेको छ, जसमध्ये रसुवामा 156, नुवाकोटमा 192, धादिङमा 67, चितवनमा 360, गोर्खामा 73, तनहुँमा 38, नवलपरासी पूर्वमा 222 र नवलपरासी पश्चिममा 215 जना गरी 1323 जनाको शव फेला परेको प्रहरीले जनाएको छ। फेला परेका शवहरूको पहिचानका लागि डीएनए नमूना संकलनदेखि आवश्यक प्रक्रिया पूरा गरी हालसम्म 222 महिला, 355 पुरूष र 453 नखुलेको गरी जम्मा 1030 शव व्यवस्थापन माटोमुनि सुरक्षित राखिएको छ। शव पहिचानका लागि मृतकका 1260 र आफन्तका 846 गरी कुल 2106 डीएनए नमूना संकलन गरिएको छ। साथै पहिचान नभएको 1270 शवहरूको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत अपलोड गरिएको छ। बाढ़ी प्रभावित क्षेत्रमा उद्धार, खोजी, राहत वितरण, शव व्यवस्थापन लगायतका कार्यका लागि हालसम्म 7912 जना प्रहरी कर्मचारीहरू परिचालन गरिएको छ। हालसम्म बेपत्ता भएका 4898 जनाको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ। यसै गरी विभिन्न जिल्लाहरूमा रहेको होल्डिङ सेन्टरमा 3655 जना व्यक्तिलाई राखिएको छ। प्रहरीले बाढ़ीको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा आवश्यक उद्धार एवं खोजी गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध हटाउने कार्य समेत गरिरहेको छ। रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढ़ीपछि त्रिशुली 3A जलविद्युत आयोजनाको सुरुङभित्रबाट हिजो दुईजनाको जीवितै उद्धार गरिएको छ। उद्धार गरिएकाहरू दुईजना नेपाल विद्युत प्राधिकरणमा कार्यरत संजय शाह र कबीर महर्जन रहनु भएको छ। सुरुङबाट दोस्रो पटक उद्धार गरिएका कबीर महर्जनको स्वास्थ्य अवस्था जटिल देखिएपछि तत्कालै काठमाडौँ स्थित छाउनी ल्याएर वीरेन्द्र सैनिक अस्पतालको सघन उपचार कक्ष आईसीयूमा भर्ना गरी उपचार जारी राखिएको छ। सुरुमा उद्धार गरिनुभएका अर्का व्यक्ति संजय शाहको अवस्था भने सामान्य रहेको छ। सुरुङभित्रबाट एकजनाको शव निकालिएको र पहिचान हुन बाँकी रहेको प्रहरीले जनाएको छ। सुरुङभित्र फँसेका अन्य मानिसहरूको खोजी भइरहेको छ। सरकारले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीपछि विभिन्न आयोजनाका सुरुङहरूमा अझै मानिसहरू फँसेको अवस्थामा रहेको हुन सक्ने भन्दै खोज तथा उद्धार कार्य जारी रहेको जनाएको छ। परराष्ट्र मन्त्रालयले हिजो भोटेकोशी बाढ़ी सम्बन्धी पछिल्लो जानकारी गराउँदै लाङटाङ, चिलिमे, अपर त्रिशुली 1, अपर त्रिशुली 3A, अपर त्रिशुली 3B तथा अन्य आयोजनाका सुरुङभित्र फँसेकाहरूको खोज तथा उद्धार कार्य प्रभावकारी रूपमा जारी रहेको जनाएको हो। मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले भारत, चीन र गणतन्त्र कोरियाबाट आएका सुरुङ उद्धार टोलीहरूले नेपाली सेनासँग समन्वय गरी निरन्तर काम गरिरहेका जानकारी दिनुभयो। हालसम्म उद्धार गरिएका मध्ये 300 भन्दा बढ़ी विदेशी नागरिकको उद्धार गरिएको र अझै 35 देशका करिब 600 विदेशी नागरिक बेपत्ता रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले रसुवा भोटेकोशी क्षेत्रमा गएको बाढ़ीबाट प्रभावित तथा विस्थापित परिवारको सुरक्षित पुनर्स्थापना र अस्थायी बसोबासका लागि उपयुक्त जग्गा पहिचान गर्न समिति गठन गरेको छ। नापी विभागका महानिर्देशक प्रकाश जोशीको संयोजकत्वमा समिति गठन गरिएको मन्त्रालयले जनाएको छ। समितिमा संघीय मामिला महाशाखाका प्रतिनिधि, पूर्वाधार मन्त्रालयका प्रतिनिधि, भूमि व्यवस्थापन तथा अभिलेख विभागका निर्देशक, सम्बन्धित जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी, सम्बन्धित स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत जिल्ला समन्वय अधिकारी, जिल्ला प्रहरी कार्यालय तथा सशस्त्र प्रहरी बलका प्रतिनिधि, भूमि प्रशासन कार्यालय प्रमुख र नापी कार्यालय प्रमुख सदस्य रहेका छन्। चीनले नेपालसँग आपतकालीन जलविज्ञान अनुगमन सम्बन्धी सूचना निरन्तर आदान प्रदान गर्ने जनाएको छ। उद्धार तथा विपद राहत प्रयासका लागि सो सहयोग गर्ने काठमाडौँ स्थित चिनिया दूतावासले जनाएको छ। त्यसमा नदीमा बनेका अवरोध तथा हिमतालबाट उत्पन्न जोखिम सम्बन्धी सूचना समेत समेटिनेछन्। चीनको मौसम सम्बन्धी निकायले चीन र नेपाल बीचको केरूङ रसुवा सीमा नाकामा भीषण पहिरो गएदेखि नै नेपाललाई मौसम अनुगमन, मौसम पूर्वानुमान, पूर्व चेतावनी तथा प्रभाव सम्बन्धी सेवाहरू उपलब्ध गराउँदै आएको छ। दार्चुलाको अपिहिमाल गाउँपालिकाको भट्टार क्षेत्रमा पहिरो गएपछि बस्ती उच्च जोखिममा परेको छ। पहिरोका कारण सड़क तथा पदमार्गमा ठूलो क्षति पुगेको छ भने चौलानी नदीको बहाव समेत प्रभावित भएको छ। पहिरोका कारण जोखिममा परेको भट्टार बस्तीका 10 परिवारलाई सुरक्षित स्थानमा सारिएको गाउँपालिका अध्यक्ष भक्त सिंह ठेकरे बोहराले जानकारी दिनुभयो। अध्यक्ष ठेकरेका अनुसार पर्यटकीय पदमार्गमा ठूलो क्षति पुर्याइएको छ, क्षति पुगेको छ। पहिरोले चौलानी नदीको बहाव प्रभावित बनाएपछि नदी तटीय क्षेत्रमा बाढ़ीको जोखिम बढ़ेको प्रमुख जिल्लाधिकारी वर्तराज पौडेलले बताउनुभयो। नदीको बहाव प्रभावित भएकाले नदी किनारमा रहेका बस्तीका नागरिकलाई सतर्क रहन पनि सचेत गराइएको छ। जिल्ला प्रशासन कार्यालय दार्चुलाले सार्वजनिक सूचना जारी गर्दै चौलानी नदीमा माथिबाट आएको पहिरोले नदीको केही भाग पुरिएको र पहिरो आउने क्रम जारी रहेकाले नदी थुनिन सक्ने सम्भावना रहेको जनाएको छ। पृथ्वी राजमार्ग अन्तर्गत कृष्णभीर माथिको डाँडामा ट्र्याक खोल्ने काम शुरू गरिएको छ। 2 दिन रूख बाँस काट्ने र झाड़ी सफा गरेपछि हिजोदेखि ट्र्याक खोल्ने काम शुरू गरिएको नौबिसे मुगलिन सड़क आयोजनाको पश्चिम खण्डका इन्जिनियर सचेन्द्र मिश्रले बताउनुभयो। सड़कभन्दा करिब 9 मिटर अग्लो डाँडालाई काटेर खोल्न लागिएको ट्र्याक 350 मिटर लामो र 7 मिटर चौड़ाईको हुने उहाँले बताउनुभयो। निर्माण कम्पनी शर्मा जेभीका साइट प्रबन्धक इन्जिनियर ईश्वर नेपालका अनुसार एक सातादेखि 10 दिनभित्र ट्र्याक खोल्ने काम सकिनेछ। यही भदौ 14 गते उक्त सड़क भाँसिएसँगै राजधानीसँगको सड़क सञ्जाल अवरूद्ध भएको छ। पृथ्वी राजमार्ग अन्तर्गत कृष्णभीरमा सड़क सम्पर्क विच्छेद भएपछि बीपी राजमार्गमा सवारी चाप बढ़ेको छ। राजमार्गमा सवारी चाप बढ़ेपछि जिल्ला प्रशासन कार्यालय काभ्रे पलाञ्चोकले ट्राफिक व्यवस्थापन गर्न आलोपालो प्रणाली लागू गर्दै मालवाहक सवारी साधन रातको समयमा मात्रै सञ्चालन गर्ने निर्णय गरेको छ। जिल्ला स्थित सुरक्षा समितिको बैठकले मालवाहक सवारी साधनको तौल सीमा तोक्दै रातको समयमा मात्रै सञ्चालन हुन दिने व्यवस्था गरेको छ। बागमती प्रदेश सरकारले हेटौडा काठमाडौँ आवागमन सहज बनाउन भीमफेदी कोगटे इपा सिस्नेरी सड़कलाई वैकल्पिक मार्गका रूपमा सञ्चालनमा ल्याउने प्रक्रिया अघि बढ़ाएको छ। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णभीरमा पहिरोका कारण यातायात प्रभावित भएपछि वैकल्पिक सड़कको आवश्यकता बढ़ेसँगै प्रदेश सरकारले उक्त सड़कको आवश्यक मरमत तथा स्तरोन्नति गरी सञ्चालनमा ल्याउने तयारी गरेको हो। राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका 2 स्थित परेवा भीर सड़क खण्डमा मरमत गर्न आज 12 घण्टा सवारी आवागमन पूर्ण रूपमा बन्द गरिने भएको छ। जिल्ला प्रशासन कार्यालय धादिङद्वारा जारी सूचनामा यही भदौ 20 गते अर्थात आज बिहान 6 बजेदेखि साँझ 6 बजेसम्म उक्त सड़क खण्डमा एम्बुलेन्स र सब वाहन बाहेक अन्य सबै सवारी साधन सञ्चालनमा रोक लगाएको हो। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिलसेनाले भोटे कोशी बाढ़ीबाट प्रभावित नागरिकको पीड़ा र संवेदनशील अवस्थालाई समाचारको विषय बनाउँदा मानवीय मर्यादा गोपनीयता र सुरक्षाको पूर्ण सम्मान गर्न संचार माध्यम तथा पत्रकारहरूलाई आग्रह गर्नुभएको छ। भोटे कोशी बाढ़ीपछि नुवाकोट र रसुवाका होल्डिङ सेन्टरमा सुत्केरी महिला बालबालिका परिवारका सदस्य गुमाएका व्यक्ति तथा अन्य संवेदनशील अवस्थामा रहेका नागरिकहरूले आश्रय लिइरहेको उल्लेख गर्नुहुँदै संचार मन्त्री डाक्टर तिमिल सिन्हाले उनीहरूको व्यक्तिगत विवरण तस्विर तथा भिडियो सार्वजनिक गर्दा विशेष संवेदनशीलता अप्नाउन आग्रह गर्नुभएको हो। प्रेस काउन्सिल नेपालले विपदका बेला समाचार सम्प्रेषण गर्दा विभत्स दृश्य, अपुष्ट सूचना, पीड़ितको गोपनीयता उल्लंघन हुने सामग्री सार्वजनिक नगर्न पत्रकार तथा संचार माध्यमलाई आग्रह गरेको छ। विपदका बेला सकारात्मक मानवीय तथा जिम्मेवार संचार सम्बन्धी सम्पादकीय निर्देशिका 2083 जारी गर्दै काउन्सिलले सही पुष्टि भएका र जीवनोपयोगी सूचनालाई प्राथमिकता दिन आग्रह गरेको हो। यस्तै काउन्सिलले पुरानो विपदको भिडियो, अर्को देश वा स्थानको दृश्य, सम्पादित सामग्री, कृत्रिम बौद्धिकता एआईबाट सिर्जित दृश्य, अपुष्ट मृत्यु वा बेपत्ताको संख्या तथा नक्कली राहत वा सरकारी सूचनाप्रति विशेष सतर्कता अप्नाउन भनेको छ। नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको टोली राहत सामग्री सहित बाढ़ी प्रभावित क्षेत्र नुवाकोटको विदुर पुगेको छ। अध्यक्ष ओली नेतृत्वको टोलीले बाढ़ीबाट प्रभावित क्षेत्रको स्थलगत अवलोकन गर्नुका साथै पीड़ितको अवस्था, उद्धार तथा राहत वितरणका विषयमा जानकारी लिनुभएको पार्टीका सचिव एवं बागमती प्रदेशका इन्चार्ज महेश बस्नेतले बताउनुभयो। बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान सिजपले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीमा बेपत्ता भएकाको खोजी तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन सरकार र सम्बन्धित निकायसँग आग्रह गरेको छ र राहदानी विभागले यही भदौ 22 र 23 गते सोमबार र मंगलबार विभागबाट प्रवाह हुँदै आएका सम्पूर्ण सेवाहरू नियमित रूपमा सञ्चालन हुने जनाएको छ। विभागले सूचना जारी गर्दै राहदानी सम्बन्धी सेवा उक्त दिनहरूमा नियमित सञ्चालन हुने जानकारी दिएको हो। विभागले ती दिन सेवा लिन आउने सबै सेवाग्राहीलाई आवश्यक प्रक्रिया पूरा गरी निर्धारित समयमा सेवा लिन आउन आग्रह गरेको छ। यो सँगै बिहान 6 बजेको समाचार सकियो। यसपछि कार्यक्रम अखबार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।